हिजो डेभिड दाईले हामीलाई आत्मिक सुरक्षाको निम्ति 11 कुराहरू बाँड्नु भएको थियो. पहिलो चाहिँ थियो प्रभुलाई खुसी पार्न जिउनु, दोस्रो थियो आत्माको नियम अनुसार हिँड्नु, तेस्रो नम्रता अभ्यास गर्नु, चौथो क्रिस्चियन आत्मिक वृद्धिको पछि लाग्नु, पाँचौँ असल काममा अथवा सेवामा अगाडि त्यसलाई पछ्याउनु, इमान्दारीता पछ्याउनु, छैठौँ सातौँ जागो रहन र अलगपन्ता पछ्याउनु, सातौँ थियो. आठौँमा चाहिँ शुद्ध बोलीको पछि लाग्नु, नौमा चाहिँ समय खेर जान नदिनु, दसमा चाहिँ थियो आत्मसंयमको पछि लाग्नु, र एघारमा थियो आफ्नो बाबुआमाको आज्ञा पालन र आदर गर्नु. आज चाहिँ म तपाईँहरूलाई युसुफको जीवनबाट युवाहरूको लागि नमुना बाँड्न चाहन्छु. अनि युसुफको जीवन अध्ययन गर्दाखेरि चाहिँ हिजो हामीलाई सिकाएका धेरैवटा आत्मिक सिद्धान्तहरू दोहोरिनेछन्, तर अब युसुफको जीवनमा तस्बिरको रूपमा. अनि मलाई आशा छ तपाईँहरूले हिजो जुन कुराहरू सुन्नुभएको छ यसलाई चाहिँ हल्का रूपमा लिनुहुने छैन. परमेश्वरको वचन हो, मान्छेको वचन होइन, मान्छेले राखेको नियम होइन यिनीहरू. यिनीहरू सबै तपाईँले देख्नुभयो कि परमेश्वरकै वचनबाट सिकाएको शिक्षाहरू हुन्, र आज पनि हामी चाहिँ त्यसरी नै परमेश्वरकै वचनबाट चाहिँ हेर्नेछौँ. प्रार्थना गरौँ अनि अगाडि बढौँ. पिता, काम गर्नुहोस् तपाईँको पवित्र आत्माद्वारा एक एकको हृदयमा. धन्यवाद छ तपाईँको वचन जिउँदो र प्रभावशाली छ, प्राण र आत्मालाई पनि यसले खुट्याउन सक्छ, हृदयको विचारहरूलाई पनि खुट्याउने हुन्छ. प्रभु तपाईँको सामु छौँ, हामीलाई सहायता गर्नुहोस्, तपाईँको पवित्र आत्माले हामीलाई चलाउनुहोस्, समझ खोलिदिनुहोस्, कायल पार्नुहोस्, शिक्षा दिनुहोस्, उत्साह दिनुहोस्, बढाउनुहोस्. प्रभु तपाईँको आफ्नो काम अघि बढाउनुहोस्. हामी तपाईँका हौँ, तपाईँले नै बचाउनु भयो, तपाईँले नै आफ्नो पुत्र दिनुभयो हामीलाई किन्नको लागि, उहाँको रगत धन्यवाद चढाउँदछौँ कि यो कन्फरेन्स पनि दिनुभयो, स्वस्थ दिनुभयो, सबको लागि धन्यवाद छ. तपाईँको आशिष माग्छौँ पिता, एक एकको लागि प्रभु येशूको नाउँमा, आमेन. बाइबलले चाहिँ 13 अध्यायहरू युसुफको जीवनको बारेमा बताउनलाई चाहिँ प्रयोग गरेको छ. 13 अध्याय त अब्राहमको जीवनलाई बयान गर्न प्रयोग भएको अध्यायहरूभन्दा पनि बढी हो. त्यसैले परमेश्वरले हामीलाई चाहिँ युसुफको जीवनलाई विशेष ध्यान दिएको चाहनुहुन्छ. आज चाहिँ हामी उत्पत्तिको 37 र 39 अध्याय हेर्न चाहन्छौँ. युसुफको युवा जीवनको बयान चाहिँ यो दुईवटा अध्यायमा छ. त्यसपछि बाँकी अध्यायमा चाहिँ ऊ मिश्र देशको प्रधानमन्त्री बनिसकेको हुन्छ. हुन त 30 उमेरमा हो, युवा नै हो, तर हामी चाहिँ यो 17 उमेरदेखि लगभग 27-28 उमेरसम्मको उसको जीवनको बयान हामीले हेर्नेछौँ. त्यसबाट अनमूल्य पाठहरू चाहिँ हामीले सिक्नेछौँ. अनि हामी चाहिँ विशेष गरी हामी युवाहरूको लागि परमेश्वरले के कस्ता शिक्षाहरू यहाँ सिकाउन चाहनुहुन्छ त्यो हेर्नेछौँ. सबभन्दा पहिला चाहिँ उत्पत्ति 37:1-4 पढ्नेछौँ. उत्पत्ति 37:1-4. अनि याकुब कनान देशमा अर्थात् उनका बाबु परदेशी भइरहेका देशमा बस्थे. याकुबका वंशहरू यी हुन्. युसुफ 17 हुँदा आफ्ना दाजुभाइहरूको साथमा भेडा बाख्राहरू चराउँथे, अनि त्यो जवान आफ्ना बाबुका स्वास्नीहरू बिल्हाका छोराहरू र जिल्पाका छोराहरूसँग थिए. अनि युसुफले तिनीहरूका बाबु कहाँ तिनीहरूको खराब समाचार ल्याउँथे. अनि इजरायलले युसुफलाई आफ्ना सबै छोराछोरीहरूलाई भन्दा बढी माया गर्थे, किनकि तिनी उनका बुढेसकालका छोरा थिए. अनि उनले तिनका निम्ति एउटा रङ्गबिरङ्गी लबेदा बनाइदिए. अनि जब तिनीहरूका बाबुले तिनलाई तिनका सबै दाजुभाइहरूलाई भन्दा बढी माया गरेका कुरा तिनका दाजुभाइहरूले देखे। तब तिनीहरूले तिनलाई घृणा गरे र तिनीसित मिलापको भावले कुरा गर्न सकेनन्। यो खण्ड पहिला यतिसम्म पढौँ अनि यसबाट चाहिँ हामी तिनवटा कुरा हेर्न चाहन्छौँ। पहिलो चाहिँ यो दोस्रो पदमा युसुफको बारेमा उसको विवेक कस्तो थियो भन्ने कुरा चाहिँ यहाँ झल्किएको देख्छौँ। ऊ जवान थियो, 17 वर्षको, अनि यहाँ लेखेको छ कि उसले तिनीहरूका बाबु कहाँ तिनीहरूको उसको दाजुहरूको खराब समाचार ल्याउँथे। यसबाट म बुझ्छु कि युसुफको विवेक एकदम कमालो थियो अनि संवेदनशील थियो, कठोर कडा थिएन। पाप देखेदा उसलाई दुःख लाग्थ्यो, उसलाई परमेश्वरको डर थियो। युसुफको 10 दाजुहरू थिए अनि एउटा भाइ पनि थियो, तर उसको दाजुहरूको चरित्र चाहिँ युसुफको जस्तो असल थिएन। उसका 4 सबभन्दा जेठो दाईहरूको नराम्रो इतिहास छ, अलिकति हामी हेर्नेछौँ। सबभन्दा जेठो रुबेन, उत्पत्ति 35:22 हेरौँ, उसले के गरे। उत्पत्ति 35:22 लेखेको छ, अनि यस्तो भयो, इजरायल त्यस देशमा बसेको बेलामा रुबेन गएर आफ्ना बाबुकी उपपत्नी बिल्हासँग सुते, अनि इजरायलले यो कुरा सुने, अनि याकुबका 12 छोराहरू थिए। रुबेनले आफ्नै बुवाको उपपत्नीसित चाहिँ अनैतिक यौन सम्बन्ध राखे। अर्को दुईटा छोराहरूको कुरा चाहिँ 34 हेरौँ, लेवी र सिमियोन, उनीहरू हत्याराहरू थिए। 34:25 यस्तो लेखेको छ, अनि यस्तो भयो, तेस्रो दिनमा जब तिनीहरू पीडामा थिए तब याकुबका छोराहरूमा 2 दिनाका दाजुहरू सिमोन र लेवीले आआफ्नो तरवार लिए अनि साहससित त्यस सहरमाथि जाइ लागे र सबै पुरुषहरूलाई मारे। यो लडाईँमा मारेको थिएन, यो चाहिँ एकदमै निर्मम हत्या थियो। अर्को यहुदा, युसुफको अर्को दाई, ऊ चाहिँ उत्पत्ति 38 उल्लेख छ उसको नराम्रो इतिहास। ऊ चाहिँ व्यभिचार र नातेदारसँगै नै उसको अनैतिक यौन सम्बन्ध हुन्छ। युसुफ चाहिँ आफ्नो दाजुहरूको खराब चालचलन काम कुरामा चाहिँ सहभागी थिएन। उसले यी कुराहरू देख्नु सुन्नु पनि उसलाई चाहिँ चित्त दुख्थ्यो। उसको कमलो विवेक चाहिँ यी खराब कुराहरू देख्दाखेरि चाहिँ चोटको महसुस गर्थ्यो। अब दाजुहरू सबै आफूभन्दा निकै उमेरले फरक थिए अनि त्यसैले आफूभन्दा ठुलोलाई उनीहरूको पाप देखाउनु पनि त्यति सजिलो छैन। त्यसैले आफ्नो यो हृदयको पीडा र भारी चाहिँ लिएर आफ्नो प्रिय बुवा कहाँ जान्थ्यो र आफ्नो दाजुहरूको खराब समाचारहरू बताइदिन्थ्यो। साथै उसको बुवाले चाहिँ आफ्नो प्रिय छोरा युसुफमा भरोसा पनि गर्थ्यो, यो खबरहरू चाहिँ यहाँ ल्याइयोस् भनेर। म सोध्न चाहन्छु प्रिय युवा भाइ बहिनीहरू, तपाईँले जब पाप देख्नुहुन्छ अर्को जीवनमा, तपाईँको मनमा चाहिँ कस्तो लाग्छ? के तपाईँ हाँसेर बस्नुहुन्छ? के तपाईँलाई केही जस्तो लाग्दैन कि युसुफ जस्तो? र साथै भजन लेखकले भजन सङ्ग्रह 119:136 भने जस्तो हुनुपर्थ्यो। हामी एकचोटि पल्टाउँ, भजन सङ्ग्रह 119:136 भजन सङ्ग्रह 36. यो परमेश्वरलाई प्रेम गर्ने यो विश्वासीले यसरी लेखेको छ, मेरा आँखाहरूबाट पानीका नालाहरू बहन्छन् किनकि तिनीहरूले तपाईँको व्यवस्था पालन गर्दैनन्। विश्वासी अति शोकित हुन्थ्यो अरूहरूको पाप देखेर, किनभने पाप चाहिँ परमेश्वरको विरुद्धमा अपराध हो। विश्वासीभित्र परमेश्वरको आत्मा हुनुहुन्छ अनि उसलाई दुखित बनाउँछ। यर्मिया यस्तै थियो। यर्मिया 13 अध्याय हेर्नुहोस् त, यर्मिया 13:17 यर्मिया 13:17 उसलाई रुने अगमवक्ता भनिएको छ। इजरायल जातिको पापले उसलाई ठुलो पीडा दिन्थ्यो किनभने यर्मियासँग परमप्रभु हुनुहुन्थ्यो। अनि उसले यसरी लेख्छ 13:17 तर तिमीहरूले यो कुरा सुनेनौ भने गुप्त स्थानहरूमा मेरो मन तिमीहरूको घमण्डको खातिर रुनेछ अनि मेरो आँखा धुरुधुरु रुनेछ र आँसुको धारा बग्नेछ किनभने परमप्रभुको बगाल कैद भएर लगियो। वास्तवमा परमेश्वर पापदेखि एकदम दुखित हुनुहुन्छ अनि एउटा विश्वासीको मन त परमेश्वर जस्तो हुनुपर्छ। हबक्कुक 1:13 परमेश्वरको चरित्र यसरी लेखेको छ। हबक्कुक 1:13 अगमवक्ता हबक्कुक 12:44 परमेश्वर पवित्र हुनुभएकोले पाप उहाँको लागि असह्य छ। युसुफ 17 उमेरमा उसको विवेक यस्तो कमलो थियो अनि यहाँ हबक्कुकले यसरी लेख्छन् 13 तपाईँका आँखाहरू यति शुद्ध छन् कि तपाईँले दुष्टता हेर्नै सक्नुहुन्न र अधर्म देख्नै सक्नुहुन्न। त्यहाँसम्म अनि हिजो हामीले धेरै पटक हेऱ्यौँ जस्तो लाग्छ अथवा उल्लेख भयो एफसी 4:30 अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार। त्यसैले प्रिय भाइ बहिनीहरू के गर्नुहोस् भने एउटा शुद्ध विवेक राख्न सक्दो प्रयास गर्नुहोस्। शुद्ध विवेक राख्न तपाईँको अठोट गर्नुहोस् जसरी पावलले गर्थे। पल्टाउनु पर्दैन तर प्रेरित 24:16 उनले भन्छ मैले शुद्ध विवेक मानिसप्रति र परमेश्वरप्रति चाहिँ शुद्ध विवेक राख्ने प्रयास गरेको छु। म सोध्न चाहन्छु कुनै पाप देख्दाखेरि तपाईँ दुखित बन्नुहुन्छ कि बन्नुहुन्न? पाप देख्दा तपाईँ आत्तिनुहुन्छ कि हुन्न? पाप देख्दा तपाईँ त्रसित हुनुहुन्छ कि हुनुहुन्न? कुनै एउटा स्त्रीले अभद्र पोसाक लगाएको देख्दाखेरि तपाईँलाई अप्ठ्यारो लाग्छ कि लाग्दैन? कस्तो भने हाम्रो विवेक चाहिँ पापसँग धेरै परिचित भयो भने हाम्रो विवेक कडा हुन थाल्छ। फलामले डामेको विवेक जस्तो हुन सक्छ। जब फोहोर कुराहरूले हामीलाई स्तब्ध पार्दैन, जब नाङ्गो तस्बिरहरूले हामीलाई चाहिँ हाम्रो विवेकलाई चोट पुर्याउँदैन, जब रक सङ्गीत जो यी कुराहरू उल्लेख भएको थियो अथवा फोहोर बोली अनैतिक बोलीले चाहिँ हामीलाई चाहिँ स्तब्ध पार्दैन, हामी त्यो देखेर चाहिँ केही न केही जस्तो जब लाग्छ हाम्रो विवेक चाहिँ कडा भएको छ। अनि एउटा व्यक्तिले बारम्बार झुट बोल्यो भने, बारम्बार उसले अर्कालाई धोका दियो भने, एउटा कपटी व्यवहार गर्यो भने उसको विवेक कडा हुन थाल्छ र उसलाई पाप गर्न गाह्रो हुँदैन। युसुफ त्यस्तो थिएन। युसुफ 17 वर्षको उमेरमा उसको विवेक एकदम संवेदनशील थियो, ऊ परमेश्वरको डर मान्थ्यो। अर्को कुरा, उत्पत्ति 37 त्यो 3 चाहिँ यहाँ देख्छौँ, 3 पहिलो भागमा कि इजरायलले भनेको याकुबले युसुफलाई आफ्ना सबै छोरा छोरीहरूलाई भन्दा बढी माया गर्थे। युसुफ चाहिँ आफ्नो बुवाको नजिक बस्थे अनि एउटा युवाको लागि चाहिँ त्यो एकदम सुरक्षाको स्थान हो, सुरक्षित स्थान हो। त्यसैले भाइ बहिनीहरू आफ्नो बुवा आमाको नजिक रहनुहोस्, सिद्ध छैन तर बुवा आमाको नजिक रहनुहोस्, आफैलाई आफ्नो बुवा आमाको प्रेममा लगाइराख्नुहोस्, अझ आफूलाई परमेश्वरको प्रेममा लगाइराख्नुहोस्। त्यो पद एकचोटि हेर्नेछौँ, यहुदाको 21 हामीलाई प्रेम गर्ने बुवा आमाको प्रेममा आफूलाई सुरक्षाको स्थानमा राख्नुपर्छ भने झन् हामीले हामीलाई प्रेम गर्ने परमेश्वरको पिताको प्रेममा आफूलाई लगाइराख्नुपर्छ। यो कुरा चाहिँ याकुब के अरे यहुदाको 21 सिकाइएको छ। 21 अनि हामी 20-21 पढ्नेछौँ। 20-21 यहुदा, तर प्रियहरू हो, तिमीहरूले चाहिँ आफ्नो अति पवित्र विश्वासमा आफ्नै उन्नति गर, पवित्र आत्मामा प्रार्थना गर, आफूलाई परमेश्वरको प्रेममा लगाइराख र अनन्त जीवनका निम्ति हाम्रो प्रभु येशु ख्रीष्टको कृपाको बाटो हेर्दै रह। कसरी आफूलाई परमेश्वरको प्रेममा लगाइराख्न सक्छौ? यो दुईटा पदले सिकाउँछ। पहिलो चाहिँ हामीले आफ्नो अति पवित्र विश्वासमा आफ्नै उन्नति गर्दै जानुपर्छ। यहाँ गर भनेछ, ग्रिक भाषामा यो अक्षरश चाहिँ गर्दै, अङ्ग्रेजी बाइबलमा पनि त्यसरी नै लेखेको छ, आफ्नो अति पवित्र विश्वासमा आफ्नो उन्नति गर्दै। दोस्रो, अब त्यसको मतलब चाहिँ हामी परमेश्वरको वचनमा भिज्नुपर्छ, वचनमा मनन गर्ने, आज्ञा पालन गर्ने, अनि परमेश्वर ज्ञानमा बढ्दै जाने। दोस्रो कुरा चाहिँ प्रार्थना, यहाँ लेखेको छ पवित्र आत्मामा प्रार्थना गर। यसको माने हामी चाहिँ प्रार्थनाको जीवन चाहिँ पवित्र आत्माद्वारा चाहिँ साँचो प्रार्थना हुन्छ, पवित्र आत्मामा भर पर्दै, उहाँलाई शोकित नपार्दै, उहाँको नियन्त्रणमा हामी परमेश्वर पितासँग कुरा गर्छौँ, त्यो साँचो प्रार्थना हो। नत्र भने त अविश्वासीहरूले पनि प्रार्थना गर्छन् तर उनीहरूले पवित्र आत्मामा प्रार्थना गर्दैन, दुःख पर्दा केही कुरा पुकार गर्छन्। एउटा विश्वासी पनि ऊ शरीरमा हिँडिरहेको छ भने ऊ पवित्र आत्मामा प्रार्थना गर्न सक्दैन, प्रार्थना त गर्छ तर पवित्र आत्मामा होइन। त्यसैले हामी आफूलाई परमेश्वरको प्रेममा लगाइराख्नलाई चाहिँ प्रार्थना हो, वचन हो। अनि तेस्रो चाहिँ 21 अन्तिम भागमा लेखा छ, प्रभुको बाटो हेर्दै जिउन, प्रभु यीशु आउँदै हुनुहुन्छ। अनि त्यसैले हामी समय थोरै छ भनेर जानेर संसारबाट अलग हुँदै उहाँको सेवा गर्दै व्यस्त हुनु, अनि हाम्रो हृदय चाहिँ संसारलाई नदिनु तर उहाँको बाटो हेर्न, उहाँलाई यति प्रेम गर्न कि उहाँको बाटो हेर्न। अनि यो तिनवटा गरेर नै 21 लेखेको आज्ञा पुरा हुन्छ, आफूलाई परमेश्वरको प्रेममा लगाइराख्न सक्छौँ। यसरी युसुफले चाहिँ आफ्नो हृदय चाहिँ आफ्नो बुवालाई दिएको थियो। तपाईँले पनि आफ्नो हृदय आफ्नो बुवा आमालाई दिनुभएको छ भने तपाईँको हृदय चाहिँ संसारको यो झुट्टा धोकापूर्ण आकर्षणहरूले चाहिँ चोरेर खोसेर लगिने छैन। त्यसैले प्रिय भाइ बहिनीहरू, आफ्नो बुवा आमालाई प्रेम गर्न दिनुहोस् तपाईँलाई। अनि हिजो सल्लाहहरू दिएको थियो, उपायहरू दिएको थियो, बुवा आमासँग समय बिताउने, उनीहरूसँग कुरा गर्ने, उनीहरूलाई आदर गर्ने, आज्ञा पालन गर्ने हृदयदेखि। अनि परमेश्वर, अनि बुवा आमा त फेल खान्छन् धेरै पटक, तैपनि उनीहरूको प्रेममा आफूलाई राखिरहनुपर्छ। परमेश्वरले दिनुभएको हो, झन् हामीले आफूलाई चाहिँ परमेश्वरको प्रेममा लगाइराख्नुपर्छ, उहाँले त कहिले पनि हामीलाई फेल खानुहुँदैन। यही 37 अध्याय उत्पत्तिमा अर्को कुरा अब यहाँ देख्छौँ। 37 अध्यायको 3 पदको बाँकी भागमा कि युसुफलाई उनका दाजुहरूले चाहिँ घृणा गर्थे। बुवाले त प्रेम गर्नुहुन्थ्यो तर दाजुहरूले चाहिँ घृणा गर्थे। 4 पदमा अनि जब तिनीहरूका बाबुले तिनलाई तिनका सबै दाजुभाइहरूलाई भन्दा बढी माया गरेका कुरा तिनका दाजुभाइहरूले देखे तब तिनीहरूले तिनलाई घृणा गरे र तिनीसित मिलापको भावले कुरा गर्न सकेनन्। उनीहरू डाही भए। याकुब बुवाले चाहिँ युसुफलाई बढी माया गरे भनेर, बढी माया गरिनुमा चाहिँ युसुफको दोष थिएन। त्यस्तै विश्वासीलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, अनि संसारले चाहिँ यीशु ख्रिस्टको खातिर विश्वासीलाई घृणा गर्छ। यूहन्ना 15:19 हेर्नुहोस् त, यूहन्ना 15:19 युसुफका दाजुहरू पनि बुवाको प्रिय नै थिए। उनीहरू अझ नजिक हुन सक्थे तर हुँदैन थिए। उनीहरू बुवालाई धेरै कुरामा चाहिँ उनीहरूको पापहरूले दुखित पारेका थिए, तर युसुफ चाहिँ विशेष प्रिय थिए। जसरी तपाईँ हुनुहुन्छ, विश्वासी हुनुहुन्छ भने प्रभु येशूको ज्यादै प्रिय हुनुहुन्छ तपाईँ। यूहन्ना 15:19 त्यसैले चाहिँ के हुन्छ त यहाँ लेखेको छ, तिमीहरू यस संसारका हुँदा हौ त संसारले आफ्नोलाई माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइन, तर मैले तिमीहरूलाई संसारबाट चुने, यसकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। बुवाले युसुफलाई गरेको त्यो विशेष प्रेमको चिनो पनि थियो एउटा। त्यो चिनो के थियो भने युसुफले लगाउने उसको लबेदा, उसको विशेष एउटा लामो लुगा जुन चाहिँ रङ्ग बिरङ्गी थियो भनेको छ। त्यो लबेदा देख्न साथ सबैलाई सम्झना हुन्थ्यो, बुवाको प्रिय, बुवाको प्रिय छोरा हो। अब जवान भाइ बहिनीहरू, तपाईँ विश्वासी हुनुहुन्छ भने म सोध्न चाहन्छु, तपाईँ चाहिँ परमेश्वरको प्रियजन हो भन्ने कुरा चाहिँ अरूले देख्छ कि देख्दैन? तपाईँ जिउँदो परमेश्वरकै छोरा हो भनेर अरूले जान्न सक्छ कि सक्दैन? युसुफको त रङ्ग बिरङ्गी लबेदा थियो, तपाईँको चाहिँ के छ नि? तपाईँको रङ्ग बिरङ्गी लबेदा खोइ? हिजो हामीले पढेको थियौँ प्रभु येशु ख्रिस्टलाई पहिर, अनि कुकामनाहरू पुरा गर्नलाई शरीरका लागि कुनै प्रबन्ध नगर। प्रभु येशु ख्रिस्टलाई पहिर, तपाईँको रङ्ग बिरङ्गी लबेदा उहाँ नै हो, परमेश्वरको प्रिय पुत्र उहाँ नै हो, उहाँमा हामी चाहिँ प्रिय बनेका छौँ। अनि संसारले हेर्दाखेरि चाहिँ त्यो लबेदा देखिनुपर्छ। तपाईँ क्रिस्चियन हुनुहुन्छ भने सधैँ ख्रिस्ट अगाडिपट्टि हुनुपर्छ, देखिने गरिकन, एकदम चम्किलो रङहरू साथ, गाढा रङहरू स्पष्टै देखिनुपर्छ। तपाईँको जीवनमा चाहिँ प्रभु येशूको शुद्ध चरित्र देखिनुपर्छ। तपाईँले निडर साथ येशु ख्रीष्ट मेरो मुक्तिदाता मेरो प्रभु हो भनेर चाहिँ स्वीकार गरेको हुनुपर्छ संसारलाई, अनि त्यो नै तपाईँको हतियार बन्नेछ, तपाईँको सुरक्षा बन्नेछ, अनि तपाईँलाई चाहिँ शरीरका कुकामहरू पुरा गर्नबाट जोगाउनेछ, अनि तपाईँलाई चाहिँ संसारले चाहिँ प्रेम गर्ने छैन। जसरी युसुफका दाजुहरूले त्यो लगेर देख्दाखेरि चाहिँ झनै रिस उठ्थ्यो उनीहरूलाई, अनि तपाईँ परमेश्वरको प्रेममा लगाइराख्नु भयो आफूलाई, र ख्रिस्ट तपाईँलाई तपाईँले आफ्नो जीवनबाट आफ्नो बोलीबाट आफ्नो प्रचारबाट प्रकट गर्नुहुँदाखेरि चाहिँ संसारले तपाईँलाई चाहिँ अँगालो मार्ने छैन। अनि त्यो राम्रो हो, किनभने यही संसारले प्रभु येशूलाई हत्या गरेको हो, अनि क्रुसमा टाँग्ने यो संसारसँग कसरी तपाईँ साथी बन्न सक्नुहुन्छ, कसरी संसारको अँगालोमा तपाईँ रमाउन सक्नुहुन्छ? के संसारलाई तपाईँले पिठ्यु फर्काएको हो कि होइन मुक्ति पाउँदाखेरि? कि या त तपाईँले कहिल्यै पश्चातापै नगरेको हो कि, कहिल्यै मुक्ति नपाएको हो कि, खालि क्रिस्चियन हुँ भनेर हिँडेको मात्र हो कि? नत्र भने खोइ त त्यो रङ्ग बिरङ्गी लगेला तपाईँको छ भने देखाउनुहोस् तपाईँको रङ्गी बिरङ्गी लगेला। यदि संसारले प्रिय भाइ बहिनीहरू तपाईँलाई प्रेम गर्छ भने म भन्छु तपाईँसँग पिताबाटको त्यो मुक्तिको लभ्यता छैन। ख्रिस्टलाई तपाईँको आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा तपाईँले पाएकै छैन, तपाईँ कहिले परमेश्वरबाट जन्मेकै होइन, तर तपाईँ भन्नुहुन्छ छ खालि यो पुरानो लुगा लगाइरह्यो अहिले। आफूलाई धोका चाहिँ नदिनुहोस् तपाईँले। यदि तपाईँ संसारसँग मित्र हुनुहुन्छ, उनीहरूकै बोली बोल्नुहुन्छ, उनीहरूकै सङ्गीत सुन्नुहुन्छ, उनीहरूकै सङ्गतमा रमाउनुहुन्छ भने र उनीहरूबाट अलग हुने कुनै तपाईँको लक्ष्य नै छैन, इच्छा नै छैन भने, र युसुफ जस्तो चाहिँ त्यो संसारको पापदेखि तपाईँ दुखित हुनुहुन्न भने, अनि तपाईँ चाहिँ त्यो गलत सङ्गतको लागि नै तपाईँ चाहिँ इच्छा राखिराख्नुहुन्छ भने मलाई अधिकार छ। के अधिकार छ भने के भन्न भने म तपाईँको मुक्तिको त्यो स्वीकार लाई म प्रश्न गर्छु, म पत्याउँदिन। पिताको प्रेमको प्रमाण खै युसुफको त थियो, तपाईँको खै देखाउनुहोस् न मलाई। जुन प्रभुलाई चाहिँ तपाईँले चिन्छु भन्नुहुन्छ उहाँ तपाईँको जीवनमा देखिनुपर्छ। ख्रिस्ट परमेश्वरको प्रिय पुत्र तपाईँसँग हुनुहुन्छ भन्ने देखिनै पर्छ। यो उत्पत्ति 37 अध्यायमा अर्को कुरा पनि हेर्नेछौँ, 37:5-11। यहाँ चाहिँ युसुफको अर्को एउटा चरित्र देख्छौँ। ऊ चाहिँ परमेश्वरको सत्यता बोल्न चाहिँ डराउँदैन थिए। 37:5-11। अनि युसुफले एउटा सपना देखे, अनि तिनले त्यो आफ्नो दाजुभाइहरूलाई बताए, तब तिनीहरूले तिनलाई झन बढी घृणा गरे, अनि तिनले तिनीहरूलाई भने, दया गरी मैले देखेको सपना सुन्नुहोस्, किनकि हेर्नुहोस् हामी खेतबारीमा बिटाहरू बाँधिरहेका थियौँ, अनि हेर्नुहोस् मेरो बिटा उठ्यो र उभियो, अनि हेर्नुहोस् तपाईँहरूका बिटाहरू वरिपरि आएर मेरो बिटालाई दण्डवत गरे। अनि तिनका दाजुभाइहरूले तिनलाई भने, के तैँले साँच्चै हामीमाथि राज्य गर्छस्, अथवा के तैँले साँच्चै हामीमाथि अधिकार चलाउँछस्? अनि तिनका सपनाहरू र तिनका शब्दहरूले गर्दा तिनीहरूले तिनलाई झन बढी घृणा गरे, अनि तिनले अझै अर्को सपना देखे र त्यो आफ्ना दाजुभाइहरूलाई बताएर भने, हेर्नुहोस् मैले अझै एउटा सपना देखेको छु, अनि हेर्नुहोस् घाम जुन र 11 तारहरूले मलाई दण्डवत गरे। अनि तिनले आफ्ना बाबु र आफ्ना दाजुभाइहरूलाई यो बताए, तब तिनका बाबुले तिनलाई हप्काएर तिनलाई भने, तिमीले देखेको यो सपना के हो, के मैले र तिम्री आमाले अनि तिम्रा दाजुभाइहरूले साँच्चै आएर भुइँसम्म झुकेर तिमीलाई दण्डवत गर्नुपर्छ? अनि तिनका दाजुभाइहरूले तिनलाई डाहा गर्न थाले, तर तिनका बाबुले यो कुरा मनमा राखे। त्यस्तो समय हुन्छ प्रिय भाइ बहिनीहरू जुन बेला चाहिँ चुप बस्नु चाहिँ पाप हुन्छ। युसुफलाई परमेश्वरले सपनाहरूद्वारा विशेष प्रकाश दिनुभएको थियो। आज त हामीसँग बाइबल छ, सपनाहरूद्वारा बोल्नुहुन्न। युसुफलाई परमेश्वरले भविष्यमा के हुनेछ उहाँले बताउनु भएको थियो, अनि यो कुरा चाहिँ युसुफले आफूसँगै राखेर मनमनमै राखेर बसेन। उसले यो बताइछाड्यो, अनि यो बताउँदाखेरि ऊ घमण्डी भएको कुनै यहाँ छनक छैन, ऊ धाक दिइरहेको छनक छैन, तर ऊ उत्तेजित भएको छनक चाहिँ छ। हेर्नुहोस् हेर्नुहोस् भनेर चाहिँ उसले भन्छ। ऊ त उत्तेजित छ, अब उसलाई के दोष लाउने उत्तेजित भएकोमा? एउटा जवान व्यक्तिले भर्खरै मुक्ति पाएको छ, साँच्चै नै ऊ पश्चाताप गरेर उसको जीवन बदलिएको छ, खाडलबाट निस्केको छ, उसको खुट्टाहरू अब चट्टानमाथि बसालेको छ, उसको मुखमा नयाँ गीत छ, ऊ चाहिँ पापबाट छुटकारा पाएको छ, अनि ऊ यति खुसी छ। अब ऊ चाहिँ अगाडि उभिएर चाहिँ उत्तेजित भएर चाहिँ आफ्नो गवाही दिँदाखेरि के उसलाई दोष लाउने उत्तेजित बढ्दा भयो भनेर? युसुफ उसको उत्तेजनामा चाहिँ उसले चाहिँ बताउनै पर्छ उसलाई, उनीहरूको प्रतिक्रिया राम्रो हुँदैन भनेर थाहा थियो उसलाई, तर उसले बताउन पछि हटेन। प्रिय भाइ बहिनीहरू, हामीले पनि संसारलाई प्रभु येशु ख्रीष्टको बारेमा यसरी नै बताउनु पर्छ, सत्य बताउनै पर्छ, सुसमाचार बताउनै पर्छ। तपाईँ विश्वासी हो भने अनि साँचो विश्वासीको प्रमाण हो यो, जसले मेरो नाम स्वीकार गर्छ। तर जो मदेखि शर्माउँछ उसँग त म शर्माउनै छु भन्नुभएको छ प्रभुले। अनि युसुफले त्यो भविष्यवाणी जुन सपनामा पाएको थियो, जुन उसले बतायो, उसले जे भने थियो त्यही पुरा हुन्छ। हाम्रो अध्ययनमा त्यहाँ चाहिँ पुग्ने छैनौँ, तर ती सब पुरा हुन्छ। त्यस्तै गरी परमेश्वरले अरू जे जे भन्नुभएको छ त्यो सब पुरा हुने नै छ। स्वर्ग वास्तविक हो, नरक वास्तविक हो, अनि नरकको आगो कहिले निभ्दैन भनेको छ त्यो वास्तविक हो। ख्रीष्टमा विश्वास गर्नेहरूले अनन्त जीवन पाउनेछन्, त्यो वास्तविक हो। जे भनिएको छ त्यही नै हुनेछ, यो बताउन डराउनु हुँदैन। युसुफ डराएन, अनि जो जसले प्रभु येशु ख्रीष्टलाई आज इन्कार गर्छ, जुन प्रभु येशु क्रुसमा टाँगिनु भयो भनेर प्रचारिँदैछ, उहाँलाई इन्कार गर्नेहरूले एक दिन चाहिँ उहाँको सामु घुँडा टेक्नै पर्छ, जस्तो युसुफको सामु टेक्नै पर्यो। तर त्यो बेलामा चाहिँ ढिलो भइसकेको हुन्छ, नरक आगोमा जानुपर्नेछ। हाम्रो समय कति भएछ? मसँग यहाँ घडी कति अथवा कति मिनट बाँकी छ भन्नुहोस् त मलाई। हुन्छ, 37 अध्यायको अब 12-17 पद हेरेर अनि तिनका दाजुभाइहरू शेकेममा आफ्ना बाबुका भेडा बाख्राहरू चराउन गए। अनि इजरायलले युसुफलाई भने, के तिम्रा दाजुभाइहरूले शेकेममा भेडा बाख्राहरू चराउँदैनन् र? आओ, म तिमीलाई तिनीहरू कहाँ पठाउनेछु। अनि तिनले उनलाई भने, म यहाँ छु। अनि उनले तिनलाई भने, जाऊ त तिम्रा दाजुभाइहरूको अवस्था राम्रै छ कि छैन, र भेडा बाख्राहरू ठिक छन् कि छैनन् हेर र म कहाँ खबर ल्याऊ। तब उनले तिनलाई हेब्रोनको बिसीबाट पठाए अनि तिनी सेकेममा आइपुगे। अनि कुनै एउटा मानिसले तिनलाई भेट्टाए अनि हेर तिनी त मैदानमा यता उता भड्किरहेका थिए। अनि त्यस मानिसले तिनलाई यसो भनेर सोध्यो, तिमी के खोज्दैछौ? अनि तिनले भने, म त आफ्ना दाजुभाइहरूलाई खोज्दैछु। म तपाईँलाई बिन्ती गर्दछु, मलाई बताउनुहोस् तिनीहरूले भेडा बाख्राहरू कहाँ चराउँदैछन्। त्यस मानिसले भन्यो, तिनीहरू यहाँबाट हिँडिसके गइसके, किनकि मैले तिनीहरूलाई लौ हामी दोतानतिर जाउँ भन्दै गरेको सुने। अनि युसुफ आफ्ना दाजुभाइहरूको पछि लागे र तिनीहरूलाई दोतानमा भेट्टाए। यहाँ चाहिँ दुईवटा पाठहरू हामी हेर्न चाहन्छौँ। पहिलो चाहिँ युसुफ बुवाको आज्ञाकारी थिए। बुवाले चाहिँ जब यो काममा पठाउन चाहेको थियो युसुफलाई, उसले भन्छ, म यहाँ छु। बुवाले बोलाउँदाखेरि चाहिँ आदरपूर्वक म यहाँ छु भन्छ, किन भन्दैन, हजुर म यहाँ छु भन्छ। ऊ इच्छुक छ, ऊ तयार छ, ऊ भन्दैछ म तपाईँको सेवाको लागि तयार छु, खुसी छ ऊ। ऊ चाहिँ यशैया जस्तो छ, छको आठमा हेर्नु, यशैया छको आठ। यशैयाको समयमा आफ्नो जाति इजरायललाई चेतावनी दिन मान्छे चाहिएको थियो, कसलाई पठाउने, को जान्छ भन्ने प्रश्न गरिएको थियो। अनि यशैयाले उसले जवाफ दिन्छ, यशैया छको आठमा, अनि मैले प्रभुको यसो भन्ने स्वर सुने, म कसलाई पठाऊँ र हाम्रा निम्ति को जाला। तब मैले भने, म यहाँ छु, मलाई पठाउनुहोस्। पावल पनि यस्तै थिए, प्रेरित नौको छ, प्रेरित नौको छ, पावल ले प्रभुलाई भेटे र उसको जीवन बद्ल्यो। प्रेरित नौको छमा लेखेको छ, अनि उनले थर थर कान्दै र अचम्भित हुँदै भने, हे प्रभु म के गरौँ, तपाईँ के चाहनुहुन्छ। हुन त सेकेम भन्ने ठाउँ चाहिँ टाढो थियो। सेकेम चाहिँ उनीहरू बसिरहेको ठाउँबाट चाहिँ 100 किलोमिटर पर थियो, किनभने युसुफहरू याकुबहरू बसिरहेको ठाउँको नाम चाहिँ हेब्रोन थियो त्यो बेलामा। 100 किलोमिटर भनेको चाहिँ काठमाडौँदेखि लगभग मनोकामनासम्मको दूरी हो। युसुफ हिँडेर जानु पर्थ्यो, जहाँसम्म मलाई थाहा छ। अब युसुफ त हामी जस्तै थियो, तपाईँ भाइ बहिनीहरू जस्तै, एउटा पापी स्वभाव भएकै केटो हो पनि। अनि उसलाई चाहिँ स्वभावले, ओहो 100 किलोमिटर, मलाई घृणा गर्ने त्यो दाजुभाइहरूलाई, उनीहरूको खबर ल्याउनलाई त्यहाँसम्म मलाई पठाउँदै हुनुहुन्छ, यस्तो नगरे पनि हुन्थ्यो नि मलाई, छैन उसको, म यहाँ छु, मलाई पठाउनुहोस्। कस्तो भने, युसुफले चाहिँ 17 वर्षभन्दा सानैमा आज्ञा पालन गर्न सिकेको थियो, अनि त्यसैले हामीले देख्छौँ उसको जीवन चाहिँ आशिषित थियो, हामीले त्यो देख्नवाला छौँ। किनभने प्रभुले चाहिँ प्रतिज्ञासहितको पहिलो आज्ञा भनेको छ, महत्त्वपूर्ण आज्ञा, प्रतिज्ञा भएको आज्ञा, किन हामीलाई बुवाआमाको आज्ञा पालन गर आदर गर भन्नुभयो भने हामीलाई भलाइ होस् हाम्रो आयु लामो होस् भनेर हो अनि बुवाप्रतिको यो आज्ञा पालन बाहिरी मात्र होइन तर हृदयदेखिको आज्ञा पालन यो कुरा चाहिँ युसुफको जीवन पछि गएर अधिकारीहरू मुनि ऊ आज्ञाकारी हुनको लागि चाहिँ उसले आधार पाइसकेको थियो उसले सिकिसकेको थियो यो कुरा पछिको जीवनमा गएर ऊ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ ऊ अधिकारीको मुनि हुन्थ्यो अनि ऊ जहिले पनि सफल हुन्थ्यो त्यसैले कति व्यक्ति हुन्छन् जसले चाहिँ घरमा आज्ञा पालन गर्न सिकेका हुँदैनन् अनि त्यसैले उनीहरू पछि गएर स्कुलमा पनि झगडा हुन्छ सरलाई अनादर गर्न पुग्छ त्यसपछि कुनै जागिर खाला काममा जाला त्यहाँ मालिकसँग झगडा हुन्छ अनि त्यहाँ काम गर्नेहरूसँग पनि उसको कुरा मिल्दैन जीवनमा अशान्ति नै अशान्ति हुन्छ पछि बिहा गर्छ अनि त्यहाँ पनि झगडा हुन्छ अनि उसको जीवन यसरी नै बित्छ त्यसैले सानै उमेरमा चाहिँ आज्ञा पालन गर्न सिकोस् र हाम्रो भलाइ होस् हाम्रो आयु लामो होस् भनेर परमेश्वरले चाहिँ हामीलाई यो आज्ञा दिनुभएको युसुफ आज्ञाकारी थियो त्यसैले एउटा जवान व्यक्ति जसले बुवा आमाको विरुद्ध विद्रोह गर्छ उसले पछि गएर अधिकारीहरूको पनि विद्रोह गर्छ अनि व्यक्तिगत सम्बन्धहरू मानिसहरूसित राम्रो हुँदैन एकचोटि म सात क्लासमा हो म त्यो बेलामा बाँसबारीबाट चाहिँ मेरो साथी सञ्जीव रिमालसँग स्कुल जाँदै थिएँ हिँड्दै थिएँ हाम्रो त्यो बेला टेम्पो पाएन अनि के भन्दै थियो मेरो साथीले अनि मलाई चाहिँ रिस उठ्यो अनि मैले भने तेरो कुरामा मान्दिनँ मेरो बुवामाको त मान्दिनँ तेरो मान्छु म भनेर चाहिँ यसरी भनेको मलाई याद छ अनि त्यसैले बुवामाको आज्ञा पालन गर्न मण्डलीको अगुवाहरूको आज्ञा पालन गर्न अनि यी सब कुराहरू महत्त्वपूर्ण छन् अनि त्यसपछि हामी अधिकारीहरूको अधीनमा बस्न हामी सिक्छौँ काममा विवाहमा अनि हाम्रो जीवन चाहिँ आशिषित हुन्छ खुसी हुन्छ सुखी हुन्छ अर्को कुरा युसुफ चाहिँ भरपर्दो पनि थियो आज्ञाकारी मात्र होइन एकदम भरपर्दो थियो बुवाले त सेकेममा जाऊ भनेको थियो तर सेकेममा जाँदा त छैन दाजुभाइहरू त दाजुहरू त अब सेकेममा उनीहरू छैनन् भनेर थाहा पाएपछि यसो हेर्दाखेरि उसले अब बहाना बनाउने ठाउँ त थियो बुवा सेकेममा गएँ तपाईँले सेकेममा जाऊ भनेको थियो उनीहरू त छैन रहेछ म त आएँ उसले जुन कामको लागि उसलाई पठाइएको थियो उसले आधामा नै आधा मात्र पुरा गरेर भनौँ फर्किन सक्थ्यो वास्तवमा आधा पुरा गरेको भने पुरा नगरेकै हो पुरै पुरा गर्नुपर्छ आज्ञा पालनको लागि त तर होइन युसुफ त्यस्तो थिएन उसले चाहिँ बहाना बनाउने खालको मान्छे थिएन किनभने त्यहाँ आज्ञा के पनि दिएको थियो भने खबर पनि ल्याऊ अनि त्यसैले उसले यो काम पुरा गर्नेवाला नै थियो अब ऊ चाहिँ दोतानसम्म हिँड्न थाल्छ 30 किलोमिटर पर दोतान यहाँदेखि नबिसे होला कि है किनभने उसलाई थाहा थियो बुवा चाहिँ उसले खालि यो आधा आज्ञा पालन गरेकोमा चाहिँ खुसी हुनु हुँदैन भनेर थाहा थियो त्यसैले जब उसलाई काम दिन्थ्यो युसुफ पूर्ण रूपमा भरपर्दै थियो ढुक्क हुन सक्थ्यो यसले चाहिँ गर्छ पुरा गरिसक्छ काम फत्ते गर्छ बाइबलमा बताएको छ कि अल्छे मान्छे चाहिँ भरपर्दै हुँदैन हितोपदेश 10 एकचोटि हेर्नुहोस् त हितोपदेश 10 हितोपदेश 10 तो 26 पदमा यहाँ लेखेको छ दाँतहरूका लागि सिर्का र आँखाहरूका लागि धुवाँ भए जस्तै अवश्य पनि तिनीहरूका लागि त्यस्तै हुन्छ जसले त्यसलाई पठाउँछ। सिर्काले चाहिँ सिर्का चाहिँ अमिलो कुरा हो, अनि एक गिलास तपाईँले चाहिँ अमिलो कुरा पिउनु भयो भने तपाईँको दाँत गुडिन थाल्छ, एकदम यस्तै अनुभव हुन्छ भन्दैछ। जब एउटा अल्छेलाई काम लगायो भने उसले काम पुरा गर्दैन, आँखाहरूमा धुवाँ पिरो पार्ने जस्तै मात्रै हुन्छ, बाधा दिने मात्रै। अनि त्यसैले हामीले देख्यौँ कि युसुफ बुवाको आज्ञाकारी थियो, तयार थियो सेवा गर्नलाई, अनि भर पर्दै थियो। हामी चाहिँ कस्तो छौँ? यही युवा अवस्थामा नै हामीले चाहिँ सिक्नुपर्ने हो, सिकिसक्नुपर्ने हो। युसुफले त 17 वर्षको उमेरमा सिकिसकेको थियो, त्यसैले देख्छौँ ऊ चाहिँ पछि गएर राजाको सामु उभिन्छ। हामी यही रकम बाँकी अरू पनि पछि अध्ययन गर्नेछौँ। हुन्छ, हामीले अहिले हेरेको कुराहरू सरस्वती हो। युसुफ चाहिँ हाम्रो लागि उदाहरणको रूपमा परमेश्वरले उसको इतिहास बताउनु भएको छ, विशेष युवाहरूको लागि। उसको विवेक एकदम कमलो थियो, परमेश्वरको डर मान्थ्यो, पापसँग दुखित हुन्थ्यो, खुसी हुँदैन थियो। युसुफ चाहिँ आफ्नो बुवाको प्रेममा बस्ने व्यक्ति थियो, त्यसैले ऊ सुरक्षित थियो पनि। दाजुभाइहरूद्वारा घृणित थियो अनि विश्वासी पनि, संसारको प्रेममा त होइन, आफ्नो परमेश्वर पिताको प्रेममा रहनुपर्छ। अनि युसुफ चाहिँ सत्य बोल्नलाई डराउँदैन थियो, परमेश्वरले प्रकट गरेको सत्यता बोलाउन बोल्नलाई, सुसमाचार बताउन हामी डराउनन्न, आज्ञाकारी भरपर्दो हामी हुन सकौँ। अनुसार हामी स्वरूप प्रार्थना गरेर, पिता धन्यवाद छ यी वचनहरू हृदयहरूमा गहिरो साथ राखिदिनुहोस्, पवित्र आत्माले नै काम गरिदिनुहोस्। धन्यवाद छ पिता, प्रभु येशूको नाम, आमेन।